यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कालीकोट र दाङमा 11 जनाको मृत्यु, कैलालीमा बाढ़ीले बगाएर 3 जना बेपत्ता। मनसून पर्सि शुक्रबारसम्म सक्रिय रहने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। राष्ट्रिय गौरवका आयोजनाका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। आज थप 210 जनामा कोरोना भाइरसको संक्रमण। र भारतको हेटेरो ल्याबले उत्पादन गरेको कोरोना भाइरस विरूद्धको औषधि बिक्री वितरणका लागि अनुमति प्रदान। अविरल वर्षाका कारण खसेको पहिरोमा पुरिएर कालीकोट र दाङमा 11 जनाको मृत्यु भएको छ भने कैलालीमा बाढ़ीले बगाएर 3 जना बेपत्ता भएका छन्। कालीकोटको नरहरीनाथ गाउँपालिका 4 गैराती पहिरोले पुरिएर एक घर पुरिँदा परिवारका 7 सहित 9 मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका 65 गंगा बुढा, उनकी श्रीमती 61 मैना बुढा, बुहारी 24 सीता बुढा, नातिनी 10 चन्द्रिका बुढा, नाति 7 राम बुढा र 1.5 चरित्र बुढाको मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ। यतै सोही गाउँपालिकाकै 65 बाडे बुढा र उनकी श्रीमती 62 मोना बुढाको पनि पहिरोमा पुरिएर मृत्यु भएको हाम्रा कालीकोट संवाददाताले जनाएका छन्। कालीकोटकै राजकोट नगरपालिकाको वडा नम्बर 1 तुषार खोलामा आएको बाढ़ीले घर बगाउँदा बेपत्ता भएका जयबहादुर साई मृत फेला परेका छन् भने अन्य 5 बेपत्ता रहेका छन्। यसै गरी दाङमा पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। बंगालचुली गाउँपालिका 5 साकिनेमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा 24 बाटुली नेपाली र उनकी 2 छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिनुभयो। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर 1 अमकोटमा पहिरोमा परि सोही ठाउँका 21 धनराज उपाध्याय बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायले बताउनुभयो। कैलालीमा आज बाढ़ीले बगाएर 3 बेपत्ता भएका छन्। बाढ़ीले बगाएर भजनी नगरपालिका क्षेत्रका किशोर शाह, चक्रविक र सकिल चौधरी बेपत्ता भएको कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहराले बताउनुभयो। बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले बताउनुभयो। बाढ़ी र डुबान प्रभावित क्षेत्र भजनी, लालबोझी, जोशीपुर लगायतका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्लाधिकारी बोहराले बताउनुभयो। यसै गरी कैलालीको भजनी नगरपालिका वडा नम्बर 5 र 7 कान्द्रा नदीको बाढ़ी पस्दा 350 घर परिवार विस्थापित भएका छन्। केही दिनदेखिको अविरल वर्षाका कारण झापाको गौरीगंज गाउँपालिका 1 रगिया थानमा कन्काई नदीको बाँध फुट्दा होकलबाड़ीका 29 घर डुबानमा परेका छन्। बाढ़ीले कृषकहरूको 100 धान खेती नष्ट भएको छ भने 11 घर परिवार पूर्ण विस्थापित भएका छन्। विस्थापित परिवारलाई त्यहाँको इन्द्रणी माध्यमिक विद्यालयमा राखिएको गौरीगंज गाउँपालिका वडा नम्बर 1 अध्यक्ष कृतिलाल राजवंशीले बताउनुभयो। यसै गरी अविरल वर्षाका कारण अछाममा कयौं रोपनी, खेतबारी, भौतिक संरचना लगायतमा व्यापक क्षति पुगेको छ। बाढ़ीले केही घर भत्किएका, केही घर जोखिममा परेका, लघु जलविद्युत आयोजनाका नहर तथा पावर हाउस पूर्ण रूपमा क्षतिग्रस्त भएका र 100 रोपनी खेतबारी बगाएको अछामका प्रमुख जिल्लाधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो। अछामकै रामारोशन गाउँपालिकाका करिब 101 घर पहिरोको जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 फुलपिङ कट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 5 पुगेको छ। यही साउन 1 राति पहिरोले घर पुरेर बेपत्ता भएका 2 मध्ये 84 सुम्बुटी शेर्पा र उनकी 48 छोरी सेमसाङ शेर्पाको 14 दिनपछि आज शव फेला परेपछि मृत्युको संख्या 5 पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताउनुभयो। यसै गरी झापाको कन्काई नगरपालिका 4 कन्काई नदीले बगाएर 1 बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाउँका कमल मुखिया रहेको प्रहरीले जनाएको छ। झापाकै बिर्तामोड नगरपालिका 7 खालबारीका 50 शमशेर तामाङको करेन्ट लागेर मृत्यु भएको छ। यस्तै मोरङको विराटनगर महानगरपालिका 11 36 गोपाल कामतको पनि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदीमा पानीको बहाव बढ़िरहेकाले सतर्क रहन नदी आसपासका नागरिकहरूलाई आग्रह गरेको छ। पहाड़ी जिल्लाहरूमा निरन्तर वर्षा भइरहेकोले नदीहरूमा पानीको बहाव बढ़ने क्रम जारी रहेको हुँदा सतर्क रहन सार्वजनिक अपील गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्लाधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। कोरोना भाइरसबाट आज थप 210 जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 6037 नमूना परीक्षण गर्दा थप 210 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरमा 5360 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यसैगरी आज थप 146 जना संक्रमण मुक्त भएसँगै हालसम्म कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 14,021 पुगेको छ। रौतहट र कैलालीमा 500 जना भन्दा बढ़ी सक्रिय संक्रमित रहेका छन् भने भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङगरी 5 जिल्लाका सबै संक्रमित संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट नेपाली सेना, नेपाल प्रहरी, कैदीबन्दी सहित थप 34 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 274 जनाको स्वाब परीक्षण गर्दा 34 जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो। पर्सामा विगत केही दिन यता संक्रमितको संख्या बढ़दै गएको र नारायणी अस्पतालको अस्थायी कोविड गण्डक अस्पतालमा संक्रमित राख्ने क्षमता नहुँदा कोरोना संक्रमितको व्यवस्थापनमा समस्या भइरहेको मेडिकल सुपरिन्टेण्डेन्ट उपाध्यायले बताउनुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदको राष्ट्रिय सरोकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर खतिवड़ाले मुलुकको समृद्धिसँग जोड़िएको राष्ट्रिय गौरवका आयोजनाहरूलाई अझ बढ़ी महत्वका साथ अगाडि बढ़ाउन आवश्यक पर्ने हरेक किसिमको स्रोत व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
हुन दिइने छैन, बाँकी प्रक्रियागत कुराहरू पुकाउने कुराहरू चाहिँ हो र चाहिँ राजस्व र खर्चको स्थिति गत आर्थिक वर्षको अन्त्यमा मूलत सन्तुलित भएको छ। धेरै घाटामा जानु परेको छैन सरकारले, बरु 10-15 अर्ब रुपियाँ चालू वर्षको लागि बचाइएकै होला। त्यसो हुनाले आधारभूत रूपमा ठेक्कापट्टाका काम अघि बढाउन र यी आयोजना सञ्चालनको क्रम अघि बढाउनलाई स्रोतको अभाव हुँदैन।
अर्थमन्त्री डाक्टर खतिवड़ाले आयोजनाहरू कार्यान्वयन गर्दा घरबार विहीन तथा भूमिहीन बन्न पुगेकालाई सरकारले पुनर्वासको व्यवस्था मिलाउने जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कनेलले आयोजनाहरू कार्यान्वयन गर्ने क्रममा मन्त्रालय मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउनुपर्ने बताउनुभयो। मन्त्रालयहरूबीच समन्वयको अभावमा काम गर्दा राज्यलाई कतिपय स्थानमा दोहोरो तेह्रो खर्चको भार परिरहेको स्मरण गराउँदै उपाध्यक्ष डाक्टर कनेलले योजना बनाउँदा सम्भावित पक्षसँग संवाद गरेर अगाडि बढ़दा उपयुक्त हुने बताउनुभयो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिवहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनको अवस्था र समस्याहरूबारे जानकारी गराउनु भएको थियो। बैठकमा सांसदहरूले मुलुकको समृद्धिसँग जोड़िएको राष्ट्रिय गौरवको आयोजनाहरूको प्रभावकारी कार्यान्वयन र गुणस्तर वृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवनको माड़ीस्थित चेपाङ बस्तीमा भएको घटनाका दोषीलाई कड़ा कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङका घरवास उठाउने गरी गरिएको आगजनीको भर्त्सना गर्दै दोषीलाई कार्यवाही र पीड़ितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको हो। बैठकले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायका लागि बाँसको जतिसक्दो चाँडो व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिएको छ। बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चेपाङ बस्तीमा भएको घटनाका दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा सांसदहरूले लोकतान्त्रिक व्यवस्थामा पनि घाँस बाँस र कपासकै लागि ज्यान गुमाउनुपर्ने अवस्था आउनु र मध्य वर्षातका बेला बाँस उठाइनु खेदजनक भएको भन्दै दोषीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न माग गर्नुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले आज तीनवटा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन लगायतका विषयमा अध्ययन गर्न छुट्टा छुट्टै अध्ययन उपसमिति गठन गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सांसद यशोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोग र सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको काम कार्यवाही लगायतका विषयमा अध्ययन गर्न 5-5 सदस्यीय उपसमिति गठन गरेको हो। अध्ययन उपसमितिले सम्बन्धित संवैधानिक आयोगहरूका वार्षिक प्रतिवेदन, अधिकार क्षेत्र, क्षेत्र गरिरहेको काम र समितिले दिएको निर्देशनको पालना लगायतका विषयमा अध्ययन गरी 15 दिनभित्र समितिमा प्रतिवेदन पेश गर्ने गरी समयावधि तोकिएको छ। यसअघि आजको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि भएको छलफलमा लोकसेवा आयोगले बदलिएको परिस्थितिमा पनि आफ्नो छवि उच्च बनाइराख्ने गरी कामका कार्यवाही गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोकसेवा आयोगले पछिल्लो समयमा परीक्षा प्रणालीमा सुधार गर्दै आफ्ना काम कार्यवाहीहरूलाई अझै पारदर्शी र निष्पक्ष बनाउँदै लगेको बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसद लीलादेवी सिटौलालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेपछि रिक्त समानुपातिक तर्फको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित हुनुभएको हो। पर्यटकीय महत्वको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा धर्मचक्र पर्खाल निर्माण हुने भएको छ। ग्रेट हिमालयन ट्रेल नाम दिएको पर्खालले गाउँपालिकामा रहेका सबै धार्मिक तथा पर्यटकीय महत्वको स्थान समेट्ने र यसबाट सिन्धुपाल्चोक जिल्लाकै पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ। सिन्धुपाल्चोकबाट हाम्रा संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
3.5 अर्ब लागत अनुमान गरिएको यो पर्खालको लागि स्थानीय प्रदेश र संघीय सरकारबाट गरी 2 करोड भन्दा बढी खर्च हुनेछ। यो ट्रेल निर्माण भइसकेपछि देशी विदेशी पर्यटकहरू यहाँ आउने र यसबाट आफूहरूको जीवनस्तर सुधार हुने स्थानीयहरूको अपेक्षा छ। स्थानीय पासाङ लामा:
देश विदेशबाट भिजिटमा आउनुहुन्छ, हाम्रो पनि अलिकति यहाँ विकास हुन्छ, हामीलाई पनि धेरै नै खुसी लाग्यो।
ग्रेट ट्रेल हुँदै रसुवाको गोसाईकुण्ड समेत पुग्न सकिन्छ भने काठमाडौँको माउन्टेन फ्लाइटबाट देखिने मध्ये 80% हिमाल यो ग्रेट ट्रेलबाट देख्न सकिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जिन शेर्पा बताउनुहुन्छ। चीनको ग्रेट वाल पछिको संसारकै दोस्रो लामो वाल भएकाले यसले नेपालको पहिचान र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने अध्यक्ष शेर्पाले बताउनुभयो।
जनतालाई र देशलाई पनि यसले के फाइदा छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा छ। चाइनाको ग्रेट वाल पछाडिको यति लामो र यो स्ट्यान्डर्डमा विश्वमै यो सेकेन्ड हो।
यो ट्रेल निर्माणको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय सामग्रीको प्रयोग पनि हो। यो वाल लगाउन सिमेन्ट र त्यसको ढुवानी बाहेक सबै सामग्री स्थानीय स्तरको नै प्रयोग गरिएको छन् भने जनशक्ति पनि स्थानीय नै प्रयोग गरिएको हेलम्बु गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सुकलाल तामाङले बताउनु भयो।
ढुङ्गा काट्ने सामग्रीहरू पनि यहीँको स्थानीयले नै बनाएको यहाँ प्रयोग गरिरहेको छ। ग्रेटेलमा स्थानीय पर्यटक र विदेशी पर्यटकहरू पनि धेरै आउने हुनाले यहीँका बासिन्दाहरूलाई फाइदा हुने कुराहरू धेरै देखाएको छ।
यो ट्रेल निर्माण सम्पन्न भएमा यसले हेलम्बु क्षेत्र र सिन्धुपाल्चोकको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुर्याउने देखिन्छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
वाउ, रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। बागमती प्रदेशको आज बसेको मन्त्री परिषद बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर विश्वराज जोशीलाई नियुक्त गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डाक्टर जोशीलाई नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि संघीय सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका कार्यालय प्रमुख नारायण काजी श्रेष्ठ विरूद्ध 9,24,000 रूपियाँ बिगो माग गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसैगरी खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत सब इन्जिनियर द्वय रंजित कुमार श्रेष्ठ र वीरेन्द्र चन्द विरूद्ध 45,000 बिगो माग दावीसहित आजै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। यस्तै भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीका नायब सुब्बा कृष्ण वल्लभ ठाकुर विरूद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आजै घोराई उपमहानगरपालिका वडा नम्बर 18 दाङ बस्ने गोविन्द शाह र लमई नगरपालिका वडा नम्बर 5 बस्ने समीर भण्डारी विरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारू समुदायमा सिकल सेल रोगको संक्रमण बढ्दै गएको छ। बिरामीको संख्या बढ्दै गएपछि सरकारले रोग नियन्त्रणका लागि प्रत्येक बिरामीको निशुल्क औषधि उपचारको व्यवस्था गरेको छ। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउदको यो रिपोर्ट।
कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारू समुदायमा गरिएको स्वास्थ्य परीक्षणको पछिल्लो तथ्याङ्क सँगै सरकारी अध्ययनले समेत थारू समुदायमा सिकल सेल रोगका बिरामीको संख्या बढ्दै गएको देखाएको छ। डाक्टर सुभेश राज कायस्थ:
सिकल सेल एनिमियाको आँखा, मुटु, कलेजो, किडनी यो चार पाँचवटा अङ्गहरूको चाहिँ हामीले अनुसन्धान गरेका छौँ, तीव्र रूपले बढ्दैछ।
सिकल सेल सूचीकृत सेती प्रादेशिक अस्पताल र घोडाघडी अस्पतालमा गरी करिब 1000 सिकल सेलका बिरामी उपचारका लागि आएको तथ्याङ्क देखिन्छ। ती मध्ये हालसम्म 975 जना बिरामीले निशुल्क औषधि उपचार सेवा प्राप्त गरेका छन्। सेती प्रादेशिक अस्पताल सामाजिक सेवा इकाइ प्रमुख गौरी जोशी सिकल सेल बिरामीहरूका लागि 1,00,000 बराबरको निशुल्क औषधि उपचारको व्यवस्था गरिएको बताउनुहुन्छ।
सिकल सेल बिरामीलाई 1,00,000 औषधिहरू, जाँचहरू अनि भर्ना र बिरामीलाई चाहिने रगतको व्यवस्था पनि त्यही फण्डबाट हुन्छ।
सबै बिरामीको एकिन तथ्याङ्क लिएर उपचारको व्यवस्था गरिनुपर्नेमा सरकारवालाहरूले जोड दिनुभएको छ। थारू अगुवा प्रभात कुमार चौधरी:
थारू जातिहरूको एकिन डाटा चाहिँ लिएर रोगलाई निराकरण गर्नको लागि पहल होस् भन्ने आग्रह गर्न चाहन्छु।
आँखा, कलेजो, हड्डी लगायतका अङ्गमा असर पुर्याउने सिकल सेल रोगबाट बस्नका लागि संक्रमित महिला र पुरुषका बीच विवाह नगर्ने जस्ता सावधानी अपनाउन जरुरी छ। फेरि डाक्टर सुभेश राज कायस्थ:
पुरुष र महिला एफेक्टेड छ भने त्यसबाट जन्मने बच्चाहरू 50% चाहिँ प्रभावित हुने भएकोले त्यस्तो व्यक्तिहरू बीच चाहिँ वैवाहिक सम्बन्धलाई रोक लगाउनु नै यसबाट बच्ने उपाय चाहिँ।
सिकल सेलबाट सुरक्षित रहन स्वयं थारू समुदायले सजगता अपनाउने आवश्यक देखिन्छ। जगत साउथ, नेपाल, धनगढी।
रिपोर्टपछि अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हेटेरो ल्याब लिमिटेडले उत्पादन गरेको फ्याभिपिराभिर नामको कोरोना भाइरस विरूद्धको औषधि बिक्री वितरण गर्न अनुमति पाएको छ। बिक्री वितरणलाई स्थानीय अनुमति पाएको औषधिको प्रतिचक्की मूल्य 59 रुपियाँ रहेको राज्यदेखि औषधि भारतीय बजारमा उपलब्ध भएको हेटेरोले जनाएको छ। हङकङका प्रमुख कार्यकारी क्यारी ल्यामले कोरोना भाइरसका संक्रमितहरूमा भइरहेको तीव्र वृद्धिले शहरको स्वास्थ्य प्रणाली नै पूरै डुब्ने खतरामा रहेको बताउनु भएको छ। उहाँले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएर स्वास्थ्य सेवाले धान्न नसक्ने अवस्था आउन लागेका प्रति सबैलाई सचेत गराउँदै नागरिकहरूलाई घरभित्रै रहन अनुरोध गर्नुभएको छ। अवस्थालाई गम्भीर मान्दै मास्क लगाउनै पर्ने र रेस्टुरेन्टहरू खोल्न नपाउने कड़ा प्रतिबन्ध पुनः लगाइएको छ। शुरूमा संक्रमण नियन्त्रणमा सफल रहेको हङकङमा अहिले फेरि दैनिक 100 संख्यामा नयाँ संक्रमितहरू थपिँदै गएका छन्। यसैबीच हङकङ विश्वविद्यालयमा एकजना प्राध्यापकलाई प्रजातन्त्रवादी प्रदर्शनहरूको नेतृत्व गरेकोमा बर्खास्त गरेको छ। निश्चित समयका लागि नियुक्त गरिएका कानूनका प्राध्यापक बेन्नी ताईलाई पदावधि नसकिँदै जागिरबाट हटाइएको छ। बेन्नीले आफ्नो बर्खास्तकी प्राज्ञिक स्वतन्त्रताको विरूद्धमा रहेको प्रतिक्रिया दिनुभएको छ। मुख्य भूमि चीन विरूद्ध सन् 2014 भएको अम्ब्रेला प्रदर्शनमा पनि बेन्नीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड 19 को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ। खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यू इंग्ल्याण्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ। मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरलाई विभाजन गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो। पहिलो समूहका बाँदरलाई 10 माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई 100 माइक्रोग्रामका डोज दिएको जर्नलमा उल्लेख छ। खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोना भाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार गरिएको थियो। अमेरिकाको डेमोक्रेटिक दलका आगामी राष्ट्रपतिको सम्भावित उम्मेद्वार जो बाइडेनले आफूले चुनाव जिते विभेदमा परेका वर्गको आर्थिक अवस्था उकास्न 10 अर्ब डलरको सहायता प्याकेज ल्याउने बताउनु भएको छ। आफ्नो गृह शहर विल्मिङटनमा बोल्दै बाइडेनले अश्वेत, ल्याटिन र रैथानी अमेरिकी व्यापारीहरूलाई आर्थिक सहयोगहरू गर्ने वचन दिनुभयो। साथै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय विभेदको आगो दन्काएको आरोप लगाउनुभयो। अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव रमेश कुमार श्रीवालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बुधबार सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत बहादुर सुनवार विश्वकर्माको उपस्थितिमा सचिव रामप्रसाद थपलियाले सदस्य सचिवलाई शपथ खुवाउनु भएको हो। श्रीवालसँगै परिषदका उपाध्यक्षमा नियुक्त हुनुभएका शिव कोरेलले पनि शपथ लिनुभएको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको थियो। गत वर्ष रमेश कुमार श्रीवाल परिषदको सदस्य सचिवमा नियुक्त हुनुभएको थियो। थियो तर नयाँ खेलकुद विकास ऐन लागू भएपछि सिलवालको कार्यकाल एक वर्ष पनि पूरा हुन नपाउँदै पदमुक्त हुनुभएको थियो। नयाँ खेलकुद विकास ऐनले सदस्य सचिवको कार्यकाल चार वर्षको हुने उल्लेख गरेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न बिहिबार जाने भएका छन्। सीपीएल भदौ 2-25 सम्म ट्रिनिडाड एण्ड टोबेगोमा हुँदैछ। सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप बिहिबार 10 बजे कोरियन एयरलाइन्सको चार्टर उडानबाट अमेरिका हुँदै शनिबारसम्म वेस्ट इण्डिजको सीपीएल आयोजना हुने स्थानमा पुगिसक्नेछन्। सन्दीप 14 दिन क्वारेन्टाइनमा बस्नेछन्। रमनले कठिन समयमा सम्भव बनाउन प्रयास गर्ने सबैलाई धन्यवाद समेत प्रदान गरेका छन्। मंगलबार कोरोना परीक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै उनी जाने भएका हुन्। यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्नेछन्। उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन्। लामिछानेले त्रिवेणी क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीलाई 1,00,000 आर्थिक सहयोग गर्ने बताएका छन्। कोरोना भाइरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवेणी मैदानका कर्मचारीलाई 1,00,000 सहयोग गर्ने घोषणा गरेका हुन्। क्यारेबियन प्रिमियर लिग सीपीएलका लागि वेस्ट इण्डिज प्रस्थान गर्नु अघि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सन्दीपले आर्थिक सहयोगको घोषणा गरेका हुन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। गत सोमबारदेखि सक्रिय रहेको मनसून पर्सि शुक्रबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून सक्रिय भएसँगै केही स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाड़मा भूक्षय हुने, पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस र वर्षा 1.7 मिलिमिटर, काठमाडौँ अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस र वर्षा 0.9 मिलिमिटर, पोखरा अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस र वर्षा 27 मिलिमिटर, वीरेन्द्रनगर अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस र वर्षा 71.2 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 26.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र वर्षा 8.7 मिलिमिटर। समाचार सकिनु अघि मुख्य समाचार फेरि एकपटक। अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कालीकोट र दाङमा 11 जनाको मृत्यु, कैलालीमा बाढ़ीले बगाएर 3 जना बेपत्ता। मनसून पर्सि शुक्रबारसम्म सक्रिय रहने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। राष्ट्रिय गौरवका आयोजनाका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। आज थप 210 जनामा कोरोना भाइरसको संक्रमण र भारतको हिटेरो ल्याबले उत्पादन गरेको कोरोना भाइरस विरूद्धको औषधि बिक्री वितरणका लागि अनुमति प्रदान। रेड नेपालबाट साँझ 7 बजेको समाचार यही सकिन्छ। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। सुन्दै गर्नुहोस् रेड नेपाल। नमस्कार।